नमस्कार, कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.np संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
प्रधानमन्त्री देउबा लगायत शीर्ष नेताहरू होम आइसोलेसनमा, कोरोना दर बढेसँगै सतर्कता अपनाउन आग्रह, उर्वरा भूमिलाई खण्डीकरण गर्न नहुनेमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालको जोड, र चिसो र कोरोनाबाट बस्न अपनाउनु पर्ने सावधानीका सन्दर्भमा डाक्टर नीरज बमसँग गरिएको कुराकानी लगायतका विषय लिएर उपस्थित भएका छौं।
कन्ट्राक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बस्नु भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायण काजी श्रेष्ठ लगायतका नेताहरूमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्राक्ट ट्रेसिङमा पर्नु भएको हो। कन्ट्राक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री देउवा भेटघाट बन्द गरेर हिजोदेखि आइसोलेसनमा बस्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उहाँमा कोविडसँग मिल्दाजुल्दा कुनै पनि लक्षण नदेखिएकाले 1-2 दिन गुरेर पीसीआर परीक्षण गराउने विषयमा परामर्श जारी रहेको सचिवालयले जनाएको। शुक्रबार सत्ता गठबन्धन दलका शीर्ष नेताहरू सहित उच्च स्तरीय राजनैतिक समन्वय समितिको बैठकमा प्रधानमन्त्री देउवा सहभागी हुनुहुन्थ्यो। त्यसको भोलिपल्ट हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायण काजी श्रेष्ठ लगायतमा कोविड पुष्टि भएको थियो। हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर फर्किए लगत्तै प्रचण्ड संक्रमित भएको खबर पाएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा बस्नु भएको हो। यस्तै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि होम आइसोलेसनमा बस्नु भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायण काजी श्रेष्ठलाई हिजो कोरोना भाइरस संक्रमण पुष्टि भएपछि मन्त्री कार्की होम आइसोलेसनमा बस्नु भएको हो। सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री कार्की सत्ता गठबन्धनको शुक्रबारको बैठकमा सहभागी हुनुभएको थियो। उहाँको आज पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ। चिकित्सकको सल्लाह अनुसार दोस्रो पटक पनि रिपोर्ट नेगेटिभ आएपछि मात्रै उहाँ नियमित भेटघाट र काममा फर्कनुहुनेछ।
पछिल्लो 24 घण्टामा 1,167 जनामा कोरोना भाइरस कोविड-19 को संक्रमण पुष्टि भएको छ। आज 8,848 नमुनाको पीसीआर परीक्षण गर्दा 841 जना र 3,784 नमुना एन्टिजेन परीक्षणबाट 326 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमित मध्ये आज 224 जना संक्रमण मुक्त भएका छन् भने 2 जना संक्रमितको मृत्यु भएको छ। यो हप्ता कोरोना संक्रमितको अस्पताल भर्ना दर अघिल्लो साताको तुलनामा दोब्बर संख्यामा वृद्धि भएको कोविड-19 युनिफाइड अस्पतालका प्राध्यापक डाक्टर भूपेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो। प्राध्यापक डाक्टर बस्नेतले केन्द्र तथा प्रदेशका सबै कोविड अस्पतालहरूमा कोरोना संक्रमित संख्या बढेको हुँदा सबै युनिफाइड कोविड अस्पतालहरूमा आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने तयारी गरिएको पनि उहाँले जानकारी दिनुभयो। यसैबीच हामीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजका कोविड व्यवस्थापन फोकल पर्सन डाक्टर नीरज बमलाई अहिले कोरोनाका संक्रमित पनि बढेका छन् र चिसो पनि बढेको छ, यस्तो अवस्थामा कोरोनाका साथसाथै अन्य समस्याहरू पनि देखिएका छन् कि भनेर सोधे।
चिसो पनि बढ्दै गएको होइन, त्यसमा चाहिँ अहिले फ्लूका बिरामीहरू पनि बढिरहेका छन् र हामीसँग शिक्षण अस्पतालमा दीर्घ खालका श्वास प्रश्वास बिरामीहरू जस्तो दम खोकीहरूका बिरामीहरूको अत्याधिक चाप बढेको छ। नन कोविड वार्डमा सयहरू सम्पूर्ण भरिएका छन् र साथसाथै फेरि हामी त्यो पुसको पहिलो हप्तातिर चिसो बढेसँगै बिरामी घट्ने क्रमले गर्दाखेरि हामीहरू कोरोना भाइरसबाट छुटकारा पाउँछौँ कि भन्ने जुन हामीले सोचेका थियौँ त्यो चाहिँ भएन। अहिले चाहिँ फेरि कोरोना पोजिटिभको संख्या जस्तो हामीले मिडियाबाट पनि थाहा पाइराखेको छौँ, स्वास्थ्य मन्त्रालयको डाटाबाट पनि तथ्याङ्कबाट पनि दिन प्रतिदिन बढ्दै गइरहेका छन् होइन, र अहिले पोजिटिभ रेट निकै बढेको छ र हामीले यसमा यो अन्तर्राष्ट्रिय खालको आयातित नै हो, जस्तो चीनबाट युरोपका विभिन्न देश, त्यसपछि अमेरिका, अस्ट्रेलिया हुँदै खाडी मुलुकबाट भारत आएर दोस्रो लहर नेपालमा प्रवेश गरेको थियो। त्यस्तै अहिले भारतमा 150,000 भन्दा बढी पोजिटिभ आउने क्रम जारी रहेकोले अहिले चाहिँ केही हप्तामा फेरि नेपाललाई पनि दोस्रो लहरको जस्तै आक्रान्त पार्ने सम्भावना अत्याधिक बढेर गएको छ र अहिले हामीसँग भर्ना हुने संख्या तत्कालै नबढे तापनि विश्व स्वास्थ्य संगठनले चेतावनी मूलकहरू पठाइसकेको छ सम्पूर्ण राष्ट्रहरूमा, जहाँ चाहिँ दोस्रो लहरले एकदमै धनजनको क्षति भएको थियो र कोरोनाका संक्रमितहरू बढ्न सम्भावना भएको देशहरू नेपाल लगायत पठाइसकेको र हामीले वेबसाइटमा पनि हेर्न हेरिराखेका छौँ डब्ल्युएचओको। त्यसैले गर्दा अहिले यसको तीव्र रूपमा ओमिक्रोन भाइरस 26 नोभेम्बरमा नामाङ्करण भएर विश्व स्वास्थ्य संगठनको टिएजी टेक्निकल एडभाइजरी ग्रुपले नामाङ्करण गरेर यसको तीव्र ट्रान्समिसिबिलिटी, यसको सर्ने दर एकदमै तीव्र रहेको भन्ने कुरा जानकारीमा दिइसकेको थियो र अब यसबाट हुने धनजनको क्षति कति हुन्छ, त्यो त भाइरसका संक्रमित बिरामीहरू अस्पतालमा भर्ना हुने कति हुन्छन् र यसबाट भेन्टिलेटरमा जाने आइसियुमा जाने मृत्यु कति हुन्छ त्यो त पर्खेर हेर्ने र यसबारेमा अनुसन्धान चलिराखेको भनेर डब्ल्युएचओले जनाएको छ। त्यही अनुसार विशेष गरी शिक्षण अस्पतालमा धेरै बिरामीहरू पहिला पनि भर्ना भएका र अहिले पनि भर्ना हुन सक्ने क्षमता रहेकोले स्वास्थ्य मन्त्रालय विश्व स्वास्थ्य संगठनले त्यहाँबाट डाटाहरू लिइसक्नु भएको छ र हामी पनि तयारी अवस्थामा रहेको आजको दिनमा त्यो अवस्था।
एकातिर कोरोनाको संक्रमण दर बढिरहेछ, अर्कोतिर चिसो पनि बढिरहेछ, योबाट कसरी बस्ने, कसरी सुरक्षित रहने हामीले?
अब यो चाहिँ प्रमुख त अहिले चाहिँ कोरोना संक्रमणको विषय आएको छ र जाडोको मौसमले कठ्याङ्ग्रिएर मृत्यु हुनेदेखि लिएर निसासिएर मृत्यु हुने यी घटनाहरू त हामीले समाचारमा सुन्नैमा आएको छ होइन, र यो पोहोर परार पनि भइराखेको थियो धेरै वर्षदेखि हामीले हेर्दै आएको छौँ। तर अहिले नयाँ थपिएको कोरोना महामारीको बेलामा अहिले हामीसँग दुईटा विकल्प मात्रै छन्। अहिले पनि चाहिँ के भने यसको औषधिहरू स्टेरोइड एन्टिभाइरल बाहेक अन्य औषधिहरू छैन र एन्टिभाइरलले पनि काम गरेको अवस्था छ, दोस्रो लहरमा देखिएकै हो र नयाँ औषधिहरू आइसकेको छैनन्। त्यसैले गर्दा मेरो विनम्र अनुरोध श्रोताहरूलाई के छ भने जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपले पालना गर्नु र गराउनु होइन, आफूले गर्ने र अरूलाई गराउन सचेत गराउने र खोप पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा लगाउने, दोस्रो लगाएकाले बुस्टर पाइन्छ भने लगाउने, यो बाहेक अन्य उपाय छैन अहिलेसम्म। तसर्थ जनस्वास्थ्यका मापदण्ड पालना गर्ने नाममा अहिले भइराखेका भिडभाडलाई कम गराउने, त्यस्तै गरेर विवाह जन्तीहरू भोजहरू भतेरहरू यसलाई कम गर्ने एकदमै आवश्यक छ र राजनीतिक सभा सम्मेलनहरू पनि सरकारले एकदमै कडाइका साथ बनाएर फेरि पालना गराउनु बाहेक विकल्प छैन। र अर्को सरकारी स्तरबाट खोप आम जन सामान्य मानिसको दूर दराजमा खोपलाई पहुँचमा पुर्याउनु सुलभ रूपमा त्यो बाहेक अन्य विकल्प अहिले छैन। तसर्थ नेपाल सरकारसँग त्यो अनुरोध र हामीले हामी परिवार समाज सम्पूर्णको दायित्व हो यो होइन कि जनस्वास्थ्यको मापदण्ड अनिवार्य रूपले पालना आफैले गर्ने र अरूलाई पनि गर्न सिकाउने र सचेत गराउने र हामी यो अवस्थामा सचेत र सतर्क हुनै पर्छ। ओमिक्रोन भाइरस हाम्रो नजिकै आइसक्यो र यो केही दिनमा हजारौँको संख्यामा पक्कै पनि पुग्छ यो पोजिटिभ दर होइन, र मलाई लाग्छ भर्ना हुने दर पनि बढ्छ अब केही दिनबाट। तसर्थ फेरि हामी सचेत र सतर्क रहन बाहेक अन्य उपाय छैन।
एकातिर कोरोनाको संक्रमण छ, अर्कोतिर ओमिक्रोन भाइरसका कुराहरू पनि आइरहेका छन् भने चिसो पनि बढेको छ, खानपिनमा के कस्ता कुरामा ध्यान दिनुपर्छ, के कुराहरू खानुपर्छ अहिलेको समयमा?
अब यसमा चाहिँ विशेष गरेर एकदमै ध्यान पुर्याउनु पर्ने कुराहरू के हो भने वातावरणलाई न्यानो राख्ने, ज्येष्ठ नागरिक र दीर्घ रोगीहरूलाई हामीले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपले पालना गरेर स्याहार सुसारहरू गर्ने र धुम्रपान र मद्यपानबाट एकदमै टाढा रहने, किनभने अहिले धुम्रपान र मद्यपानले न्यानो प्रदान गर्छ शरीरलाई भन्ने जुन हामीमा अभाव छ, गलत भ्रम छ, त्यसबाट हामी टाढा हुनुपर्छ। यसले रोग प्रतिरोधात्मक क्षमता घटाउने र चिसोबाट लाग्ने भाइरल संक्रमण र ब्याक्टेरियल संक्रमणबाट हुने निमोनिया फ्लू जस्ता रोगहरूलाई छिटो निम्त्याउँछ। र अर्को कुरा चाहिँ घामको प्रकाश, हामीले दिउँसो त घाम लाग्छ त्यसबाट शरीरलाई सेक्न लगाउने अथवा घामको घाम ताप्ने जसले गर्दा भिटामिन डी र रोग प्रतिरोधात्मक क्षमताहरू वृद्धि गर्न सहयोग गर्छ। त्यस्तै गरेर हामीले पोसिलो खानेकुराहरूमा ध्यान दिने होइन, र अर्को कुरा चाहिँ प्रशस्त मात्रामा झोल पदार्थहरूको सेवन गर्ने, हरियो सागपात फलफुलको सेवनको वृद्धि गर्ने र चिसो सडे गलेका खानेकुराहरू नखाने, फ्रिजबाटका कुराहरू नखाने होइन, यी कुराहरूले गर्दा चिसो छातीमा गडिनबाट बस्न सकिन्छ। र त्यस्तै गरेर मैले के देखेको छु भने अस्पतालमा धेरै जसो बालबालिका र ज्येष्ठ नागरिकहरू दीर्घ रोगीहरू पीडित भएर आइराख्नु भएको छ चिसोको कारणले गर्दा, त्यसको लागि चाहिँ जस्तो बिहानै नुहाउने धर्मकर्मको नाममा बिहानै नुहाउने चिसो पानीमा नित्य पूजा आजाको निम्ति ज्येष्ठ नागरिकहरूलाई हामीले घाममा सकेसम्म घाममा घाम लागेपछि नुहाउने र मनतातो पानीले नुहाउने सल्लाह दिनुपर्छ। विशेष गरेर दुई किसिमका बिरामीहरू बढी आउनु भएको, जो बिहान मर्निङ वाक गर्नुहुन्छ चिसोमा र अर्को चाहिँ नित्य पूजा गर्नको निम्ति चिसो पानीले नुहाउनुहुन्छ, त्यसैले त्यो कुरामा पनि हामीले ध्यान दिनु एकदमै जरुरी छ।
हजुर, नेपालको पछिल्लो अवस्था हेर्दाखेरि जुन केही दिन यता कोरोना संक्रमणको दर चाहिँ बढिरहेको छ र स्वास्थ्य मन्त्रालयको तथ्याङ्क पनि त्यो देखाइरहेको छ, यसले गर्दाखेरि यस्तै अवस्था आयो भने हिजो भन्दा केही कठिन अवस्था अथवा परिस्थिति आउँछ या यो खोपको कारणले केही सहज हुन्छ होला जस्तो लाग्छ यहाँलाई?
अब खोप नभइदिएको भए त हामीले यसको आकलन गर्न धेरै गाह्रो हुन्थ्यो होइन, खोपले केही बचाव त अवश्य पनि गरेको छ र अहिले जनचेतना एकदमै फैलिएको अवस्था छ, मिडियाबाट सोसियल मिडिया या समाचार पत्रहरूबाट या सरकारी माध्यमबाट जुनसुकैबाट, त्यसैले गर्दाखेरि खोपले त केही सहयोग गर्छ नै, तर पनि यसको जुन सर्ने जुन एकदमै गुणात्मक रूपमा एकदमै बढी छ नि, जस्तो 150,000 भन्दा भारतमा पोजिटिभ एकै दिनमा आउनु, त्यस्तै गरेर संसारमा 12,00,000 भन्दा बढी एकै दिनमा आउने, त्यसले गर्दाखेरि पक्कै पनि यसले त ज्येष्ठ नागरिक दीर्घ रोगीहरूलाई त असर गर्छ नै जस्तो मलाई लाग्छ। र एकदमै संख्या वृद्धि भयो भने अस्पतालमा भर्ना हुने दर वृद्धि हुने सम्भावना निकै नै छ, अक्सिजनको आवश्यकता पर्ने, आइसियु भेन्टिलेटरको आवश्यकता पर्ने र यो हुँदा हुँदै मृत्युको दर पनि बढ्न सक्ने सम्भावना एकदमै धेरै भएको चाहिँ मलाई लाग्छ। त्यसैले गर्दा हामीले सचेत र सतर्क हुनु बाहेक अरू विकल्प छैन, यसै भनेर भन्न सकिने अवस्था अझै पनि छैन।
डाक्टर साहब, 2 वर्ष अगाडि भर्खर कोरोना देखिरहेको थियो, त्यो बेलाको अवस्था र अहिलेको अवस्था आउँदाखेरि हामी कुन स्थानमा छौँ, यथास्थितिमै छौँ या हामी केही परिवर्तन भएको छौँ, साधन स्रोतबाट के अगाडि बढेका छौँ, के छ अवस्था?
पक्कै पनि पनि यसमा साधन स्रोतहरू, स्वास्थ्य संरचनाहरू, जनशक्तिहरू वृद्धि भएका छन्। पहिला त्यस बेलामा दुई वर्ष अगाडि लकडाउन मात्रै गरियो र स्वास्थ्य संरचनाको वृद्धितिर खासै ध्यान दिइएन, तर अहिले अन्तर्राष्ट्रिय सहयोग होस् या चाहिँ अन्तर्राष्ट्रिय संस्थाहरू या नेपाल सरकारले पनि यो लकडाउनमा मात्रै गइराख्नु भन्दा बजेट खर्च गरिएको साधन स्रोत जुटाएको अवस्था छ। तसर्थ गर्दा मलाई लाग्छ हामी दुई वर्षभन्दा अहिले कहीँ अधिक रूपमा बलियो चाहिँ भएको छौँ स्वास्थ्य संरचनाको आधारमा। जस्तै कुनै पनि अस्पतालमा आइसियु भेन्टिलेटरहरूको स्थापना गरिएको छ, मोनिटरिङ बेडहरूको स्थापना गरिएको छ, संरचनाहरू बनाइएको छ, अस्थायी संरचनाहरू निर्माण गरिएको छ। त्यसैले गर्दा पर्याप्त मात्रामा अझै पनि सरकारले केही कामहरू गर्न बाँकी रहे तापनि केही कामहरू चाहिँ अवश्य नै भएका छन्। मानव साधन स्रोतको जनशक्तिको विकास चाहिँ भएको छ जस्तो मलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजका कोविड व्यवस्थापन फोकल पर्सन डाक्टर निरज बम। यसैबीच कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट संक्रमितको संख्या बढ्दै गएका बेला काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य मापदण्ड बढाउने र खोपलाई निरन्तरता दिने कार्य प्राथमिकताका साथ अघि बढाइएको बताउनु भएको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनौपचारिक रूपमा उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारी बीच छलफल जारी रहे पनि तत्काल लकडाउन गर्ने विषयमा कुनै कुरा नभएको जानकारी दिनुभयो।
खोपलाई प्रभावकारी बनाउने, स्वास्थ्य मापदण्डहरूको परिपालना गराउने, अब यो 12-17 वर्षसम्मको बच्चाहरूलाई खोप चाहिँ लगाउन चाहिँ क्याम्पेनिङको रूपमा 27 गतेदेखि स्कुलहरूमा खोप लगाउने चाहिँ व्यवस्था गर्ने नै निर्णय भएको छ। हाम्रो चाहिँ अनौपचारिक कुराकानी भइरहेछ यो विषय। अब स्वास्थ्य मन्त्रालयको एउटा चाहिँ प्राविधिक मार्गदर्शन र सिसिएमसीको निर्देशन बमोजिम हामी बसेर उपयुक्त निर्णय लिन्छौँ।
प्रमुख जिल्ला अधिकारी उपाध्यायले संक्रमितको संख्या बढेपछि सजगता अपनाउनु पर्ने र भिडभाड हुने क्षेत्रमा केही नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताउनु हुँदै परिस्थितिलाई मध्यनजर गर्दै COVID-19 संक्रमण व्यवस्थापन केन्द्र सिसिएमसीको निर्देशन अनुसार अघि बढ्ने पनि बताउनुभयो।
यस्तै काठमाडौँ उपत्यकामा 12 वर्ष माथिका बालबालिकालाई पर्सि मंगलबारदेखि कोरोना भाइरस विरुद्धको खोप दिइने भएको छ। 12 वर्ष पूरा भई 18 वर्ष मुनिका बालबालिकालाई काठमाडौँ र ललितपुरमा फाइजर खोप र भक्तपुरमा मोडर्ना खोप दिइने तयारी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर संगीता कौशल मिश्रले जानकारी दिनुभयो।
12 वर्ष पूरा भई 18 वर्ष मुनिका बालबालिकाहरूलाई काठमाडौँ र ललितपुर जिल्लामा फाइजर र भक्तपुर जिल्लामा मोडर्ना खोप यही मंगलबारदेखि दिने निर्णय गरिएको छ। यसका लागि सम्पूर्ण तयारी भइसकेको छ र सोही अनुसार विद्यालय लगायत र केन्द्रहरूबाट खोप प्रदान गरिँदैछ। त्यसैले तोकिएका उमेर समूहका सबैको नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा गई खोप लगाऊ र COVID-19 विरुद्ध यो साझा लडाईमा जिम्मेवार भूमिका निर्वाह गर्नु समेत अनुरोध गर्दछु।
ओमिक्रोनको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ। यस्तै सबै प्रदेशमा गरी 85 अक्सिजन प्लान्ट समेत स्थापना गरिएको पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले मौसममा सुधार आउने बित्तिकै भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुने जानकारी दिनुभएको छ। विमानस्थलको अनुगमन गर्ने क्रममा मन्त्री आले पछिल्लो केही दिन यतादेखि तराईमा लागेको तुवालो तथा मौसमको खराबी भएका कारण क्यालिब्रेसन फ्लाइट हुन नसकेको बताउनुभयो। उहाँले क्यालिब्रेसन फ्लाइटका लागि सम्पूर्ण तयारी पूरा भइसकेकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चाँडै उडान शुरू हुने पनि बताउनुभयो। विमानस्थलमा जडान गर्नुपर्ने थप नयाँ उपकरण तथा निर्माणका क्रममा रहेका भौतिक संरचना चाँडो निर्माण सम्पन्न गर्न पनि मन्त्री आले निर्देशन समेत दिनुभएको छ।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले उर्वर भूमिलाई खण्डीकरण गरेर घडेरीका रूपमा बिक्री गर्ने भन्दा कृषि उत्पादन बढाउँदै आर्थिक उपार्जनमा लाग्नुपर्ने बताउनु भएको छ। ललितपुरको खोकना स्थित खोकना राजकुलो मुहान निर्माण आयोजनाको शिलान्यास गर्दै मन्त्री भुसालले सामूहिक खेती मार्फत उत्पादकत्व वृद्धितर्फ लाग्न आग्रह समेत गर्नुभयो। मन्त्री भुसालले आज शिलान्यास गरिएको राजकुलोको काम गुणस्तरीय तवरले निर्धारित समयमा सकाउन निर्देशन समेत दिनुभयो। उहाँले संविधानमा उल्लेख गरिएको समाजवाद र जनताको जीवन स्तरमा सुधार हाम्रै सिप र परिश्रमबाट आउने भएको भन्दै निरन्तर सृजनशील काममा लाग्नुपर्ने समेत बताउनुभयो। करिब 300 वर्ष अघिदेखि सञ्चालनमा ल्याइएको राजकुलोको मुहान संरक्षणका लागि सरकारले चालू आर्थिक वर्षका लागि 1,32,00,000 र नहर निर्माणका लागि 40,00,000 रुपियाँ विनियोजन गरेको थियो।
अब अन्तर्राष्ट्रिय प्रसंग। सिरियासँगको टर्कीको सीमामा शनिबार भएको बम विस्फोटमा परि 3 टर्की सैनिकको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। दक्षिण पूर्वी सानी उर्फा सहरको अक्काकाले जिल्लाको सीमारेखामा आतंककारीहरूले राखेका विस्फोटक पदार्थ विस्फोटमा परि 3 सैनिकहरू मारिएका मन्त्रालयले जनाएको छ। सिरियाको उत्तरी सीमावर्ती सहर ताल अब्यादबाट एक सैनिक गाडी गुजिरहेको बेला विस्फोट भएको स्थानीय डेमी रोरेन समाचार एजेन्सी DHA जनाएको छ। टर्कीका सेना र यस क्षेत्रका YGP सदस्यहरू बीच सिरियाली सीमामा प्राय गोलाबारी हुने गरेको पाइन्छ। टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरिएको पीकेकेले 3 दशक भन्दा बढी समयदेखि टर्की सरकार विरुद्ध विद्रोह गर्दै आएका र त्यसै क्रममा 40,000 भन्दा बढीको ज्यान लिइसकेको छ।
हवस्त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। कार्यक्रमबाट सहकर्मीहरू मुकुन्द भण्डारी, विद्याप्रसाद उपाध्याय, अर्जुन श्रेष्ठ र म सरिता खनाल बिदा हुन्छौ। नमस्ते।